ना ना चलो तुम आ गए अच्छा الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ومن الناس من يشتري لهو الحديث ليضل عن سبيل الله بغير علم ويتخذها ويتخذها هزوا أولئك لهم عذاب مهين صدق الله آج مسجد میں میں نے جب دیکھا یہاں پر تو مجمع بھی کم تھا نمازیوں کا اس وقت بھی مجمع کم ہے معمول سے کم ہے بدگمانی تو نہیں کرنی چاہیے ہر ایک کے بارے میں مگر آج وہ میت ہے اور یہ قوم کو یہود و نصارہ کی اتنی بڑی سازش ہے اتنی بڑی سازش ہے کہ ہم اس کا ادراک نہیں کر سکتے کہ ان یہود و نصارہ نے ہماری قوم کو کس طرف لگا رکھا ہے کاروبار سے غافل ہیں اپنی ذمہ داریوں کو ادا نہیں کرتے ماں باپ نے کوئی کام ذمہ لگایا تو وہ نہیں کرتے کہ میچ دیکھنے کے بعد کریں گے کسی کے امتحانات ہیں تو پڑھائی کو چھوڑ کر میچ دیکھنے میں لگا ہوا ہے اور کوئی اور زیادہ بیوقوفی کرتا ہے کہ میچ دیکھ بھی رہے تسبیح بھی پڑھ رہے ہیں یا کوئی سورت پڑھ رہے ہیں تاکہ جیت ہو جائے فتح ہو جائے یعنی ایک حرام چیز کے لیے اللہ کے ذکر کو ذریعہ بنانا میں سمجھتا ہوں اندیشہ کفر ہے کیونکہ جو سب شراب کو بسم اللہ پڑھ کر پیے وہ کافر ہو جاتا ہے ہاں نہ جانے کیا یہ ایک طوفان بدتمیزی ہماری قوم میں برپا ہے ہم سمجھ نہیں پا رہے کہ ہمارے دشمنوں نے ہمارے جس کیسے جال بنا ہوا ہے معلوم بھی نہیں اور اس میں ہم پھنس چکے ہیں بری طریقے سے اس میں سے ایک یہ بھی ہے کہ کرکٹ میں لگا دیا اسرائیل اور امریکہ نے اپنی کوئی کرکٹ ٹیم نہیں بنائی مگر ہم کو بو دیا اس کے اندر میرے دوستوں یہ بہت خطرناک بات ہے بہت دل دکھتا ہے یہ بات دیکھ کر اور یہ تو ایسی چیز ہے جیسے چرس کی لت ہوتی ہے شراب کی لت ہوتی ہے ہیروئن کی لت ہوتی ہے چھوٹتی نہیں ہے بہت آسانی سے نہیں چھوٹتی اسی طرح یہ حرام یہ بھی حرام ہے یہ کھیل کود جو دیکھنا ہے ٹی وی پر اور یہ میچ دیکھنا یہ بھی حرام ہے اور اس کی لت بھی آرام سے نہیں چھوٹتی جس پر اللہ تعالیٰ کا خاص فضل و کرم ہو جائے وہی بس بچ سکتا ہے اسی کو بچاؤ حاصل ہو سکتا ہے یہ بہت مشکل بات لہٰذا اسی وجہ سے آج میں نے یہ آیت تلاوت کی ہے سامنے بیٹھے اللہ سبحانہ و تعالیٰ فرماتے ہیں لوگوں میں سے بعض لوگ ایسے بھی ہیں جو بیکار بات کو اختیار کر لیتے ہیں بیکار چیزوں کو اختیار کر لیتے ہیں اور ایک معنی اس کے ہیں بیکار چیزوں کو خریدتے ہیں لہذا جتنے بھی آلات ہیں ٹی وی اور یہ وی سی آر اور کیبل اور وغیرہ وغیرہ اور گانے بجانے کے آلات ان کا خریدنا اس آیت میں داخل ہے اس آیت کے مفہوم میں اسی طریقے سے جو غلط باتوں کو اختیار کر بیٹھے برائی کو اختیار کر بیٹھے ایسی باتوں کو جو اللہ سے غافل کرنے والی ہیں وہ بھی اس آیت کے مفہوم میں داخل ہے وَمِنَ النَّاسِ مَنْ يَشْتَرِ لَهْوَ الْحَدِيثِ لِيُضِلَّ عَنْ سَبِيلِ اللَّهِ بِغَيْرِ عِلْمٍ تو خود تو گمراہ ہوتے ہیں دوسروں کو بھی گمراہ کرتے ہیں اللہ کے راستے سے ہٹا دیتے ہیں بغیر سمجھے بوجھے بغیر علم وَيَتَّخِذَهَا هُزُوًا اور بعض لوگ ایسے بھی ہیں جو اس سے بھی آگے بڑھ کر دین کی باتوں کا مذاق بھی اڑانے لگتے ہیں تو یہ مختلف درجات بیان فرمائیں سب سے پہلے آدمی گمراہی کا پہلا درجہ یہ ہے کہ وہ غلط باتوں کو اختیار کر لیتا ہے، دین کی باتیں چھوڑ کر، نیکی کی چیزوں کو چھوڑ کر گناہوں کو اختیار کر لیتا ہے، یا غلط عادتوں میں مبتلا ہو جاتا ہے، یا برائی کے آلات گناہوں کے آلات کو خریدتا ہے. یہ تینوں چیزیں اس کے مفہوم میں داخل ہیں. یہ پہلا درجہ ہے. اور پھر اس کے بعد یہ تو خود تو ہوا گمراہ ایسا کرنے سے، پھر اس اگر باز نہ آیا تو دوسرا درجہ یہ ہے کہ دوسروں کو گمراہ کرنے، دوسروں کی گمراہی کا باعث بنتا ہے. اور پھر آگے اس سے بھی برا درجہ یہ ہے کہ یہ ایک وقت آتا ہے کہ یہ دین کی باتوں کا مذاق اڑانے لگتا ہے. وَيَتَّخِذَهَا هُزُوًا، یہ گویا کہ مختلف مراحل اللہ سبحانہ و تعالی نے بیان فرمائے. اور پھر آخر میں فرمایا یہی لوگ ہیں، اولئک لہم عذاب مہین، ان کے لیے ذلت آمیز عذاب ہے، ذلت والا عذاب. مشرکین مکہ میں ایک بہت بڑا تاجر تھا، نظر ابن حارث. یہ آیت اس کے بارے میں نازل ہوئی اور اس نے وہ مختلف ملکوں کے سفر کیا کرتا تھا، اور وہاں سے وہ ملک فارس سے ایک مرتبہ فارس کی بادشاہوں کی وہ داستانیں خرید کر لے آیا، اور مکہ والوں سے جو جن میں کفار بھی تھے، جو وہ کفار بھی تھے جو چھپ چھپ کے قرآن سنتے تھے، جو قرآن کی طرف رغبت ہو گئی تھی. حضور صلی اللہ علیہ وسلم یا صحابہ جب قرآن کی تلاوت کرتے تھے تو یہ کافر ہونے کے باوجود چھپ چھپ کے سنتے تھے. ان لوگوں کو بھی اس نے کھینچ لیا اور کہا یہ کیا سنتے ہو، ادھر آؤ، میں یہ قصے کہانیاں لے کر آیا ہوں. اور چونکہ وہ محض قصے کہانیاں تھے اور ان کے اندر کوئی ایسی بات تھی ہی نہیں کہ اس کو اسی سبق حاصل کر کے عمل کیا جائے، اور عمل کی مشقت ہوتی ہے، آدمی عمل کرتا ہے، مشقت کرنی برداشت کرنی پڑتی ہے اس کو، تو اس میں کوئی ایسی بات ہی نہیں تھی، سیدھی سیدھی کہانیاں تھی. ان کو سن کر کوئی عمل کیا جائے اور عمل کی مشقت اٹھائی جائے، وہ کوئی بات ہی نہیں تھی اس میں. لہذا لوگ بڑے شوق سے سننے لگے. اور ایک روایت میں یہ بھی ہے کہ وہ ایک بھینڈی خرید کے لایا تھا جس کی آواز خوبصورت تھی، سریلی آواز تھی، اس سے وہ گانے سنواتا تھا مشرکین کو جمع کر کے. جو تھوڑا بہت اسلام کی طرف مائل ہونے لگے تھے ان کو بھی اس نے ادھر کھینچ لیا، اور ان کو بھی اس نے راستے سے ہٹا دیا، ٹی وی کے جانے سے ان کو ہٹا دیا. اس پر یہ آیت اللہ سبحانہ و تعالی نے نازل فرمائی. لہذا لفظ جو لفظ یہاں استعمال ہوا ہے، لا یلہو کے معنی جیسے قرآن کریم میں ہے، اللہ کو مستکاثر، تم کو غافل کر دیا تکاثر نے، یعنی حسرت، مال و دولت کی بڑھوتری، اس کے بہتات کے حوث نے تمہیں اللہ سے غافل کر دیا. لہا کو مستکاثر، لہا یلہو کے معنی ہوتے ہیں غافل ہو جانا. مطلب یہ ہے کہ ہر وہ چیز جو اللہ تعالیٰ سے غافل کر دے آدمی کو، وہ لاغ میں داخل ہے. پھر اس کے درجات مختلف ہیں. اگر وہ ایسی لاغ چیز ہے جو آدمی کو دین سے ہی ہٹا دے، گمراہ کر دے، تو یہ تو کفر ہے. اور پھر دوسرا درجہ یہ ہے کہ وہ لاغ چیز، یعنی گانا بجانا ہو، ناول پڑھنا ہو، میچ دیکھنا ہو، ٹی وی دیکھنا ہو، ڈرامے، میچ، فلمیں وغیرہ، یہ چیزیں ہوں، گانے سننا، قصے کہانیاں فضول اور گندے قسم کے اشعار پڑھنا، پتنگ اڑانا، کبوتر بازی کرنا، تاش کھیلنا، شطرنج کھیلنا، شطرنج کھیلنے والے سے حضور نے لعنت فرمائی صلی اللہ تعالی علیہ وسلم، چوسر کھیلنا، چوسر کھیلنے والے کے بارے میں حضور صلی اللہ تعالیٰ علیہ وسلم نے فرمایا کہ چوسر کھیلنے والا ایسا ہے جیسے اس نے سور کے خون سے اپنے ہاتھ رنگے ہوں. اب ہم سمجھتے ہیں کہ شاید یہ کوئی ایسی بات ہے، اور اگر ان کو جوئے کے ساتھ کھیلا جائے، یعنی ہار جیت پر پیسے کا لین دین بھی ہو، تو وہ تو اور گناہ ہے، اور جوئے کے بغیر اگر کھیلا جا رہا ہو تب بھی گناہ ہے, تب بھی جائز نہیں. تو یہ تمام چیزیں ہیں جو میں نے گنوا دی. اور بھی چیزیں اس میں داخل ہیں جو اللہ سے غافل کرنے والے. یہ تمام چیزیں حرام ہیں. کبوتر بازی کی جا رہی ہے, وہ سیٹی بجاتے ہیں اور ڈنڈا کھلاتے ہیں, وہ کبوتر بازی ہو رہی ہے. جس کا کبوتر جس دوسری ٹولیاں لڑائی جاتی ہیں اور پھر دوسری ٹولی کا کبوتر آ گیا اس کے پاس, وہ کبوتر لے کر آتے ہیں دوسرے کبوتروں کو. اب وہ اس کو واپس نہیں کرتا کہ یہ تو میرا ہو گیا, بس میں جیت گیا, تمہارے دو کبوتر میرے پاس آ گئے, میں جیت گیا. اللہ کے بندے, وہ لا یحل مال امرئ مسلم الا بطیب نفس منہ. مسلمان کا مال کبھی بھی کسی دوسرے کے لیے حلال نہیں ہو سکتا جب تک کہ وہ خوش دلی سے اپنا مال پیش نہ کرے. تو اس نے خوش دلی سے پیش کیا, وہ تو اجاز ہوتا ہے کہ میرے دو کبوتر چلے گئے. تو یہ سب جوا ہے, حرام کبوتر بازی ہو رہی ہے. کبوتر باندھنا الگ چیز ہے, کبوتر چلیے اس کا حق ادا کیجیے, اس کو دانا پانی ڈالیں, یہ اس طرح کبوتر بازی نہ کریں. وہ جائز ہے کبوتر پالنا, کبوتر بازی کرنا حرام ہے. پتنگ بازی کرنا, پتنگ اڑا رہے ہیں, کیا ہے اس میں, نہ دین کا فائدہ نہ دنیا کا فائدہ. لوگوں کی گردنیں کٹ رہی ہیں لاہور میں, پتہ نہیں کتنے لوگ مر چکے لاہور کے اندر. جوان جوان آدمی, وہ ان کے دو ہاتھ لگی, پوری گردن کٹ گئی. چھوٹی چھوٹی بچیاں ان کے وہ چھتوں سے گر کے جان دیے, بجلی کی تاروں میں اٹک کے ان کی جان چلی گئی. کیا یہ کھیل ہے, کیا کیا اس کے اندر جس میں جانیں ضائع ہو رہی ہیں, یہ کیسے جائز ہو سکتا ہے؟ لہذا ایک حدیث میں سرور عالم صلی اللہ تعالی علیہ وسلم نے یہ ارشاد فرمایا کہ کل شیء من لہو الدنیا باطل الا ثلاثہ. دنیا کے کھیل کود میں تمام چیزیں باطل ہیں سوائے تین چیزوں کے, سوائے تین چیزوں کے. انتمال کا بقوسک, تم اپنے تیر اندازی سے نشانہ سیدھا کرو, اپنا نشانہ سیکھو, ایک وقت میں جا کے کام آئے گا. تیر اندازی سیکھنا, تیر کو سیدھا کرنا, اس کا نشانہ سیکھنا. اور دوسرا فرمایا کہ ادیب کا لفارا سکھ, تم اپنے گھوڑے کو کیا سکھاؤ, سدھاؤ گھوڑے کو سدھاؤ. اور نمبر تین ملا ابتو کا لہلی, اپنی گھر والی بیوی کے ساتھ کھیلو. یہ من الحق, یہ حق ہے, یہ تینوں چیزیں حق ہیں, بس اس کے علاوہ سب باطل ہیں. حضور صلی اللہ تعالی علیہ وسلم ایک مرتبہ تشریف لے جا رہے تھے, ایک شخص نے دعوت کی تھی, راستے میں میدان آ گیا, وہاں دیکھنے والا کوئی نہیں تھا, سناٹا تھا, حضرت عائشہ ساتھ تھی. فرمایا عائشہ مجھ سے دوڑ لگاؤ گی؟ دوڑ ہوئی حضرت, میں نے اس میدان کی زیارت کی ہے الحمدللہ, اس جگہ کی میں نے زیارت کی ہے جہاں حضور کی اور حضرت عائشہ کی دوڑ ہوئی. دو مرتبہ دوڑ ہوئی تھی وہاں, ایک مرتبہ بھی نہیں, دو مرتبہ دوڑے. حضرت عائشہ آگے نکل گئی, پھر دوسری مرتبہ پھر اس جگہ سے گزر ہوا دوسرے موقع سے, پھر فرمایا عائشہ مجھ سے دوڑ لگاؤ گی؟ پھر دوڑے. اس مرتبہ حضور صلی اللہ تعالی علیہ وسلم آگے نکل گئے. حضرت عائشہ نے فرمایا شادی کو کافی عرصہ ہو چکا تھا, میرا وزن بھاری ہو گیا تھا, یہ پیچھے رہ گئے, حضور آگے نکل گئے. فرمایا, مسکرا کے فرمایا, تلکا بھی تلکا, یہ تمہاری اس جیت کا بدلہ ہے, جو پہلے تم جیت گئی تھی یہ اس جیت کا بدلہ ہو گیا, آج میں نے بدلہ لے لیا. ملا آگا تو کہ اپنی بیوی کے ساتھ کھیلو, اپنے گھوڑے کو تعدید سکھاؤ سدھاؤ, اور اپنے تیر کا نشانہ درست کرو, اپنے نشانے بازی سیکھو. یہ تینوں چیزیں حق ہیں, باقی سب باطل ہیں. ایک حدیث میں فرمایا سرور عالم صلی اللہ تعالی علیہ وسلم نے, خیر اللہ المؤمن الصباح وخیر اللہ المرأة المفضل. فرمایا کہ بہترین کھیل مومن کے لیے, بہترین کھیل वो तैराकी है, तैरना सीखे, तैरे, स्विमिंग करे। मोमिन के लिए बेहतरीन खेल तैराकी है। और फरमाया खैरुल्लाह लिलमरअति अलमिर्दल, औरत के लिए बेहतरीन खेल वो चरखा काटना है। तो सूत काटती थी पहले औरतें चरखे पर, और कपड़े वगैरह बुनती थी, मुख्तलिफ चीजें बनाती थी कपड़े से। फरमाया ये औरत का खेल है। और एक मरतबा मस्ताना पहलवान को सरवरे आलम सल्लल्लाहु अलैहि वसल्लम, अरे भाई हुजूर भी खेले हैं, बता रहा हूँ, सरवरे आलम सल्लल्लाहु अलैहि वसल्लम ने मस्ताना पहलवान को दावत दी। अबू दाऊद मरासिल, अबू दाऊद में ये रिवायत मौजूद है, इमाम अबू दाऊद ने इसको नकल किया रहमतुल्लाह अलैह। फरमाया सरवरे आलम सल्लल्लाहु अलैहि वसल्लम ने उसको दावत दी, उसने कहा मैं तो पहलवान आदमी हूँ, आप मुझसे कुश्ती लड़ लें, अगर मैं आप मुझसे जीत गए तो मैं इस्लाम कबूल कर लूंगा। तो हुजूर सल्लल्लाहु तआला अलैहि वसल्लम को सौ जन्नती आदमियों की ताकत हासिल थी और एक जन्नती को 40 आदमियों की ताकत हासिल होगी। एक जन्नती जब जन्नत में पहुंचेगा उसकी मर्दानगी और उसकी ताकत 40 आदमियों के बराबर हो जाएगी। इतनी ताकत अल्लाह उसको, हम लोगों को अगर हम जन्नत में पहुंचे, हमने से हर एक को अल्लाह 40 आदमियों की ताकत अदा फरमाएंगे। और हुजूर को 100 जन्नतियों की ताकत दुनिया ही में हासिल की। अब बताओ 40 को 100 से ज़रब करें, 4000 आदमियों की ताकत हुजूर को दुनिया में हासिल की। उसने रक्काना ने कहा भाई मुझे, मैं तो पहलवान आदमी हूँ, आप मुझे सिखा दें, मैं इस्लाम कबूल कर लूंगा, आप जीत जाएंगे तो मैं इस्लाम ले आऊंगा। हुजूर ने फरमाया आ जाओ। और वो इतना बड़ा पहलवान था कि वो खाल पर खड़ा होता था ऊंट की, और लोग उस खाल को फेंकते थे, उसको ही नहीं हिला पाते थे, वो खाल फट जाती। इतना उसकी जमीन की दुरुस्त ऐसी थी, सिर्फ खड़े होने की हालत में उसको लोग हिला नहीं सकते थे। तो मुकाबला हुआ, हुजूर सल्लल्लाहु तआला अलैहि वसल्लम ने उसको उठाया, उठा के ऐसा पटका कि चारों शाने चित गिरा। अब वो हैरान कि क्या हुआ। उसने कहा अच्छा एक दफा और। हालांकि मुकाबला उसूल के मुताबिक वो हार चुका था, मगर उसको यकीन नहीं आ रहा कि ये हो क्या गया, मुझसे तो कोई जीत नहीं सकता। उसने कहा एक दफा और। हुजूर ने फरमाया आ जाओ। दोबारा मुकाबला हुआ, दोबारा हुजूर ने उसको उठाया और पटक दिया, चारों शाने चित गिरा, फिर हार गया। उसने कहा अच्छा एक दफा और। यकीन नहीं आ रहा उसको, ये क्या हो रहा है, चलो भाई हो सकता है दो दफा कुछ ऐसी बात हो गई हो, दफा लग गया हो। उसने कहा एक दफा और। अब वो तीसरी दफा मुकाबला हुआ, तीसरी मरतबा फिर हुजूर सल्लल्लाहु तआला अलैहि वसल्लम ने उसको उठाया और देख फटका है उसको। अब वो चारों शाने चित गिरा, बस फिर समझ गया कि फन जानने वाला तो वो था ही, पहलवानी का फन वो जानता था अच्छी तरह, समझ गया कि ये फन से आगे की चीज है। कोई फन तो मैं जानता हूँ, वो फन से आगे की चीज है। फौरन इस्लाम कबूल कर लिया, कलमा पढ़ लिया उसने, अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्ना मुहम्मद रसूलुल्लाह। एक मरतबा अंसारे मदीना में एक शख्स ने ऐलान किया कि कोई दौड़ में मुझसे आगे निकलने वाला हो तो मेरे मुकाबले में आए। तो ये चैलेंज कर दिया उसने। सरवरे आलम सल्लल्लाहु तआला अलैहि वसल्लम से हजरत सलमा इब्ने अकवा रजी अल्लाह तआला ने फरमाया ए अल्लाह के रसूल, अगर आप इजाजत दें तो मैं इस शख्स से मुकाबला करूं। तो आपने इजाजत दे दी, दोनों में दौड़ हुई। हजरत सलमा इब्ने अकवा ने रजी अल्लाह तआला ने उसको पीछे छोड़ दिया। एक मरतबा हबशी नौजवान मदीना मुनव्वरा में आए, मस्जिद नबवी के अंदर तीर अंदाजी का मुकाबला हुआ, नेजेबाजी का मुजाहरा उन्होंने किया। मस्जिद के अंदर सरवरे आलम सल्लल्लाहु तआला अलैहि वसल्लम का मस्जिद के साथ हुजरा मुबारका था। हजरत आयशा ने अर्ज किया मैं भी देखना चाहती हूँ। तो हुजूर सल्लल्लाहु तआला अलैहि वसल्लम एक पहलू पर बिल्कुल यूं साकित खड़े रहे और हजरत आयशा अपनी थोड़ी को हुजूर के कंधे पर रखकर ये मुकाबला देखती रही और आप दिखाते रहे क्योंकि और हिले नहीं, जरा देर के लिए भी आप हिले नहीं कि आयशा को तकलीफ ना हो। इन्होंने अपनी थोड़ी मेरे कंधे पर रखी हुई, क्या बीवी की दिलजोई थी। और फिर सारा मुकाबला उन्होंने देखा हबशी लड़कों का, जब तक के वो खत्म ना हो गया फिर हजरत आयशा वहां से हटी नहीं, फिर हुजूर सल्लल्लाहु अलैहि वसल्लम वहां से हटे। उस पर एक इश्काल होता है, वो भी मैं बता दूं कि भाई वो तो गैर मर्द थे, वो गैर मर्द थे, हजरत आयशा ने इस तरह मुकाबला देखा उनका और हुजूर ने दिखाया उनको। तो याद रखिए मसला फुकहा ने लिखा है, इसी रिवायत और इस जैसी और रिवायात से मुस्तंबत करके कि औरत अगर बगैर शहवत के किसी मर्द को देख ले तो उसका ना महरम मर्द को बगैर शहवत के देखना ऐसा ही है जैसे कि वो जैसे मर्द किसी मर्द को देखे। आप समझ रहे हैं बात को, लिहाजा वो हजरत आयशा रजी अल्लाह तआला अन्हा ने वो मुकाबला देखा। अगर ये कोई गलत चीज होती तो हुजूर उनको दिखाते, तो मालूम हुआ सरवर आलम सल्लल्लाहु तआला अलैहि वसल्लम ने भी इन चीजों में हिस्सा लिया, बल्कि हुक्म दिया रब्बुल कुलूब साअतन फसाअतन, अरे भाई ईमान वालों कभी कभी अपने दिलों को तरजीह पहुंचाया, खुश किया करो अपने दिलों को, अपने दिलों को खुश किया करो, कुछ तफरी कर लिया करो, कुछ खेल लिया करो ताकि तुम्हारे दिलों को बशाशत हासिल हो जाए। तो बशाशत की नीयत से सुस्ती और तवानाई हासिल करने की नीयत से कि इस तवानाई को मैं अल्लाह के दीन के लिए इस्तेमाल करूंगा और फिर नमाजों का भी नमाजें भी जाया ना हो और फिर ये के लिए किसी को तकलीफ भी ना पहुंचे, इन नीयत भी सही हो, इससे जो ताजगी और तवानाई हासिल होगी इस खेल से मैं उसको अल्लाह की दीन के लिए इस्तेमाल करूंगा, नमाज के औकात की भी रियायत रखे, जब नमाज का वक्त हो जाए फौरन चला जाए, किसी को तकलीफ भी ना पहुंचाए। मालूम है क्रिकेट खेलना है, पड़ोसियों के शीशे तोड़ दिए, बल्ब तोड़ दिए, ट्यूबलाइटें तोड़ दी, तो ये तो तकलीफ पहुंचाना है, ये जाएगी। रोड पे लोग खेलते हैं, रोड पे लोग क्रिकेट खेलते हैं, ये रोड इसलिए नहीं बनाया हुकूमत ने जिस पर क्रिकेट खेली जाए, लिहाजा रोड पर क्रिकेट खेलना, मसला सुन लीजिए, रोड पर क्रिकेट खेलना हराम है क्योंकि इससे आने जाने वालों को तकलीफ होती है। एक्सीडेंट तक हुए, मेरा एक्सीडेंट हुआ है, मैं खुद गवाह हूं, बुरी तरह मैं गिरा, आप बताइए मेरी अहलिया गिरी, वो जख्मी हो गई, इन्हीं जिससे यही लड़कों की वजह से जो रोड पे क्रिकेट खेलते हैं, रोड इसलिए थोड़ी है। मैं उसके बाद से मैं दिखा रहा हूं आपको, ये रोड पर क्रिकेट खेलना हराम है, सराहतन हराम है, रोड इसलिए नहीं है, आप मैदान में आके खेलिए, मैदान में जगह नहीं है तो खेलकूद कोई फर्ज वाजिब नहीं है, अपनी बारी का इंतजार कीजिए, जब जगह मिल जाए जब खेल। तो ये खेलकूद कोई ऐसी चीज, अच्छा तकलीफ भी वो जिस अगर बजाहिर तकलीफ भी पहुंचाई जाए खेलकूद में मगर उस तकलीफ से सामने वाला खुश हो रहा हो तो इसमें भी कोई आना नहीं। एक मरतबा मुफ्ती मोहम्मद हसन साहब रहमतुल्लाह अलैह जो हकीमुल उम्मत रहमतुल्लाह अलैह के बड़े खुलाफा में से थे, उनका आमों का बाग था अमृतसर में, बड़े बड़े हजरत के खुलाफा वहाँ जमा हुए, मुफ्ती मोहम्मद शफी साहब, अल्लामा सलमान सुलेमान हाँ अल्लामा सुलेमान नदवी रहमतुल्लाह अलैह और मौलाना शब्बीर अहमद उस्मानी रहमतुल्लाह अलैह, हजरत मौलाना शाह अब्दुल गनी फुलपुरी रहमतुल्लाह अलैह, ख्वाजा अजीजुल हसन मजदूर रहमतुल्लाह अलैह, बहुत बड़े बड़े खुलाफा सब जमा हो गए। अमृतसर में आमों का बाग था, आम आए हुए थे, खूब आम खाए, पहले तो सबने आम खाए, आम खाने के बाद और फिर एक दूसरे को गुठलियां मारी, एक दूसरे को गुठलियां मार रहे और छिलके हकीमुल उम्मत रहमतुल्लाह अलैह के खुलाफा, इतने बड़े बड़े अल्लाह वाले साहिब निस्बत लोग खुद एक जगह जमा थे, खूब एक दूसरे को छेक छेक से गुठलियां मारी आमों की और छिलके मले एक दूसरे के खिलाफ, सब खुश हो रहे थे, भाई वाह वाह माशाल्लाह माशाल्लाह, सबको खुशी हो रही थी। तो ऐसी अब ये बजाय तकलीफ पहुंच रही है गुठलियां छेक के मगर सामने वाले को खुशी हो रही है, तो ये भी इसको भी शरीयत ने जायज रखा है, यहाँ सब शरीयत में इजाजत है। खेल हम खेले खेले क्यों, इजाजत है शरीयत में, सब कुछ है, तो ये खेल कूद बहुत देर तक चलता रहा, बहुत हंसी मजाक हुआ। अचानक ख्वाजा साहब रहमतुल्लाह अलैह संजीदा हो गए, फरमाया सच बताओ इस पूरे वक्त में जो मजाक होता रहा, फिर ये गुठलियां हम मारते रहे, छिलके मलते रहे, छिलके भी खींच कर मारे, इस पूरे वक्त में कौन किसका दिल अल्लाह से गाफिल नहीं था? और खामोश हो गए। ख्वाजा साहब रहमतुल्लाह अलैह ने फरमाया अल्हम्दुलिल्लाह इस पूरे वक्त में हंसी मजाक के दौरान भी अल्हम्दुलिल्लाह मेरा दिल अल्लाह से गाफिल नहीं था। हंसी भी है वो लबों पे हरदम और आंख भी मेरी तर नहीं है, मगर जो दिल रो रहा है तहम किसी को उसकी खबर नहीं। हंसी भी है वो लबों पे हरदम और आंख भी मेरी तर नहीं है, मगर जो दिल रो रहा है तहम अल्लाह की मोहब्बत से किसी को उसकी खबर नहीं है। एक मरतबा दारुल देवबंद में दावत हुई जिसमें असातिज़ा और तलबा शरीक हुए, यहाँ तक के मौलाना कासिम नानोत्री बानी दारुल देवबंद वो भी शरीक थे, तलबा शरीक असातिज़ा शरीक। आमों की दावत हुई, खूब आम खाए और दावत के दौरान हकीमुल उम्मत मौलाना अशरफ अली साहब खानजी रहमतुल्लाह अलैह उस वक्त तालिब इल्म थे, छोटे से थे, और मौलाना याकूब नानोत्री रहमतुल्लाह अलैह जो हजरत हाजी मुहम्मदुल्लाह रहमतुल्लाह अलैह के बड़े खुलाफा में से थे, हकीमुल उम्मत अपना अक्सर वक्त इन्हीं के पास गुजारते थे। अक्सर किसी को लड़के खेलते थे मगर हजरत इन्हीं के पास वक्त गुजारते थे, मौलाना याकूब नानोत्री रहमतुल्लाह अलैह के पास, उन्हीं की सोहबत का असर था कि अल्लाह ने मुजद्दिद बनाया, बड़ा आलिम बनाया, अल्लाह वालों की सोहबत को रायगा थोड़ी जाती है। तो दावत के दौरान ही सब एक दूसरे को इशारे कर रहे थे और हकीमुल उम्मत और मौलाना याकूब नानोत्री साहब रहमतुल्लाह अलैह इन लोगों ने भांप लिया कि दावत के बाद कोई मजाक होने वाला है, लिहाजा ये दोनों तो वहां से खिसक लिए। दावत के बाद जो छिलके मारे गए, छिलके वहां भी यही हुआ, गुठलियां मारी गई और छिलके भी मारे गए, खूब छिलके मारे, और इतना हुआ कि अजीब वो समा था उस मौके पर, एक तलबा तो तलबा और आपस में मार रहे थे एक दूसरे को, जो तालिबिन थे वो तो आपस में एक दूसरे को मार रहे थे, छिलके मार रहे हैं, छिलके मल रहे हैं चेहरों पर और गुठलियां खेत की मारी जा रही हैं, तो खुश हो रहे हैं, और असातिज़ा जो थे असातिज़ा तलबा को भी मार रहे थे और अपने असातिज़ा को भी मार रहे थे, आपस में खाती असातिज़ा को भी, अदब का यहाँ भी लिहाज रखा गया। सुभान अल्लाह, ये थे दारुल देवबंद वाले। लेकिन चूंकि हकीमुल उम्मत रहमतुल्लाह अलैह का इन चीजों में दिल नहीं लगता था लिहाजा वहां से हट गए, लेकिन इसका यह मतलब नहीं कि नाजायज था। अरे भाई मौलाना कासिम नानोत्री रहमतुल्लाह अलैह खुद शरीक हुए इस सारी हंसी मजाक में, खुद मौलाना कासिम नानोत्री रहमतुल्लाह अलैह शरीक हुए। मेरे दोस्तों शरीयत ने हमें रोका नहीं है हम खेले, कौन खेलता है अपनी बीवी के साथ मुझे बताइए, कौन खेलता है? किसी ने सोचा भी है? हम लोगों ने खुद अपनी जिंदगी को जहन्नम बना रखा है, अगर ये चीजें हो तो जिंदगी जन्नत बन जाए। बीवी के साथ तो ऐसा मामला ही नहीं रखा हुआ, अगर उससे कुछ हंसी मजाक करना शुरू करें वो कहेगी पता नहीं क्या हो गया आज तुम्हारे शौहर साहब को, क्या तब्दीली आ गई, क्या हो गया इनको, आप तो ऐसे ना थे। आजकल लोगों ने क्योंकि सुन्नत से दूर है हमारी जिंदगी, हुजूर सल्लल्लाहु अलैहि वसल्लम हजरत आयशा के साथ ऐसे नहीं रहते, नौ औरतों की कहानियां सुनाई हजरत आयशा को, कहानी सुना रहे हैं हुजूर सल्लल्लाहु अलैहि वसल्लम, अल्लाहु अकबर, नौ औरतों की कहानियां हुजूर हजरत आयशा को सुना रहे। हमने सीखा ही नहीं कैसे, और शादी करनी शादी करनी आती नहीं शादी कैसे बैठ गए, ये भी जायज नहीं, शादी करनी आती नहीं है बिल्कुल, अगर किसी को गाड़ी चलानी ना आती हो रोड से आ जाए क्या हाल होगा, यही तो वजह है कि घर टूट रहे हैं, यही तो वजह है कि तलाकें हो रही हैं, यही तो वजह है कि तावीज लेने आते हैं कि कुछ जरा तावीज दे दो, शौहर और बीवी में लड़ाई हो चुकी है। सुन्नत सीखा ही नहीं, हुजूर सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत क्या है बीवियों के बारे में, शादी करके बैठ जाए, ये खाली अपनी नफ्स की ख्वाहिश थोड़ी पूरी करनी है। अल्लाह बचाए हमारी हिफाजत फरमाए, हम बहुत दूर है दीन से, दीन को हमने समझा ही नहीं है कि दीन की असल हकीकत क्या है, تو کھیل کود کی یہ ممانعت نہیں ہے کہ وہ کھیل کود منع ہے شریعت میں, نہیں ایسی بات نہیں ہے. آپ کھیل سکتے ہیں, کھیلیے, کسی کو تکلیف نہ پہنچائیں, نماز کے اوقات کا خیال رکھیں, مشاشت جو حاصل ہو اس سے نیت کریں کہ دین پر چلیں گے, ان نیتوں کے ساتھ آپ کھیلیے. اور ربیع القلوب ساعتاً فساعتاً, یہ حدیث ذہن میں ہونی چاہیے کہ حضور نے حکم فرمایا کہ کبھی کبھی اپنا کھیل کود لیا کرو, تفریح کر لیا کرو, اپنے دل کو خوش کر لیا کرو. لیکن یہ آج کل جو ہو رہا ہے, یہ فٹ بال کا میچ ہو رہا ہے تو اس میں لگی ہوئی ہے پوری قوم لگی ہوئی ہے, کھانے کی بھی پرواہ نہیں, نماز کی بھی پرواہ نہیں, نماز چھوڑ دیتے ہیں, مسجدوں میں اجتماع کم ہو جاتا ہے کہ آج میچ ہے, اور اس میں عورتوں کو بھی دکھاتے ہیں, وہ عورتوں کو بھی دیکھ رہے ہیں, بدنظری بھی ہو رہی ہے. تو یہ دوسری حیثیت اس کی یہ ہے کہ کفر تک تو نہ لے جائے آدمی کو, گمراہ تو نہ کرے, دین سے تو نہ ہٹائے, لیکن ضروری کاموں سے غافل کر دے. ضروری کاموں میں کیا ہے, وہ کھیل ان کے میں مشغول ہونا یا دیکھنا ان کھیلوں کو, ضروری کاموں سے آدمی غافل ہو جائے, مثلا نماز کا دھیان نہ رہے, کھانے کی کوئی پرواہ نہیں ہے, وہ میچ دیکھنے میں لگے ہوئے یا میچ کھیلنے میں لگے ہوئے, یا اور کوئی کام ضروری کام تھا, ماں باپ نے کوئی کام لگایا تھا وہ اس کو چھوڑ دیا صرف میچ کی خاطر. یہ اس سے یہ کفر تو نہیں ہے, مگر یہ بہرحال حرام ہے, حرام یہ بھی ہے. لہٰذا یہ دوسری نوعیت ہے جس میں آج کل ہم مبتلا ہیں. نماز سے غفلت ہے, ضروری کاموں سے کاروبار ٹھپ ہو جاتا ہے, ایسے موقع پہ جب میچ ہو رہا ہو کاروبار ٹھپ, کاروبار بند, میچ کے بعد آنا, کوئی نہیں, کوئی کال کر رہا ہے کہ بھائی میچ کے بعد کال کرو, ابھی ڈسٹرب نہ کرو, بڑا کانٹے کا مقابلہ ہو رہا ہے بڑے کانٹے کا مقابلہ ہو رہا ہے, ابھی ہمیں تنگ نہ کرو. یہ کیا ہے میرے دوست, یہ وہ لاو ہے جو ضروری کاموں سے ہمیں غافل کر رہا ہے, اور یہ حرام ہے. اور پھر اس سے ہمیں گانے بجانے بھی آ رہے ہیں. حضور صلی اللہ تعالی علیہ وسلم نے فرمایا قیامت کے قریب کی جو علامات ہیں ان میں یہ ہوگا کہ علم دین حاصل کیا جائے گا اللہ کی رضا کے علاوہ دوسری چیزوں کے لیے. گانے اور گانے بجانے والی عورتیں ظاہر ہوں گی, گانے اور بجانے کے آلات کی کثرت ہو جائے گی, گانے بجانے کے والے آلات کی کثرت. آپ دیکھیے مسجد کے اندر لوگ اللہ کے آگے کھڑے ہوتے ہیں, سامنے کھڑے ہوتے ہیں, ان کا موبائل بجتا ہے تو میوزک ہوتی ہے, یہ گانے بجانے کے آلات ان کے پاس ہیں. حضور کی پیشگوئی اس کے حق میں بھی پوری ہو رہی ہے, نماز میں ہے مگر قیامت کی جیتی جاگتی نشانی بنا ہوا ہے. بھائی کیا ضرورت ہے آپ کو میوزک لگانے کی, آپ کچھ اور لگائیے, کوئی ایسی ٹون لگائیے جو میوزک میں شمار نہ ہوتی ہو. بعض لوگوں نے یہ کیا ہوا ہے کہ حد شریف لگا دی, اذان لگا دی, تلاوت لگا دی, اب وہ میوزک کے بجائے میوزک تو نہیں لگائی مگر وہ دوسرے گناہ میں مبتلا ہے کہ وہ تلاوت ہو رہی ہے اور وہ بتا رہی ہے ان کو کہ حضرت آپ کی کال آئی ہے. تو تلاوت اس کام کے لیے ہے, حرم شریف کی اذان لگا لی اور وہ اذان بجتی ہے, جب کسی کی کال آ رہی ہے تو اذان بج رہی ہے, یہ اذان حرم شریف کی اس کے لیے ہے, اس کی یہ حیثیت ہے کہ آپ کو وہ جگائے, آپ کو تنبیہ کرے کہ حضرت آپ کی کال آئی ہے. یاد شریف لگا لی, ہم لگا لی, وہ اس لیے تھوڑی ہے کہ ہمیں کال آنے کا بتائیں, اس کو سنتے کون ہے فوراً وہ کال سننے لگتے ہیں. اس کا یہ ادب تو نہیں ہے, اس کا تو یہ ادب ہے کہ اس کو لائٹ کے ادب سے سنا جائے. لہذا یہ بھی مکروہ تحریمی ہے, مکروہ تحریمی ہے, یہ حرام کے قریب ہے. اس سے بھی بچنا چاہیے, کوئی ٹون لگا لیجیے, کوئی دوسری کوئی آواز ہو جو ٹون ہو جو میوزک کے زمرے میں نہ آئے, نہ وہ تلاوت ہو, نہ حمد ہو, ذکر تلاوت بھی نہ ہو. یہ چیزیں سیکھنے کی ضرورت ہے, ان چیزوں کے اندر ہم مبتلا ہیں. گانے بجانے والی عورتیں, یہ آپ دیکھ لیجیے, یہ پیش گوئی پوری ہوئی یا نہیں ہوئی, آپ دیکھیے کتنی گانے بجانے والی عورتیں ہیں, وہ ظاہر ہو رہی ہیں. لوگ کہتے ہیں سنگر, مگر ہمارے اکثر ہمارے بزرگ کہتے ہیں سنگر نہیں, کنجر, کنجر. پہلے آج سے 50-60 سال پیچھے چلے گئے تو ان کو کنجر کہا جاتا تھا, گانے بجانے والوں کو ان کی کوئی حیثیت نہیں تھی معاشرے میں, ان کو لوگ کنجر کہتے تھے کہ بھائی کنجر آ گیا, اس کی طرف کوئی دھیان نہیں دیا جاتا تھا. آج حالت یہ ہے کہ ان سے آٹوگراف دیے جا رہے ہیں, ان کے انٹرویوز اخبارات میں پھنسے کہ بھائی بہت, اور وہ کیا کہہ رہے ہیں, وہ جی اللہ کا بڑا کرم ہے, بڑا شکر ہے, ہماری تو کئی پوچھتے اس فن کی خدمت کر رہی ہیں, اللہ کا بڑا کرم ہے, ہماری کئی پوچھتے اس فن کی خدمت کر رہی ہیں, سرجری کے فن کی. اب بتاؤ بھائی, یہ جو شراب کو بسم اللہ پڑھ کر پیئے وہ کافر ہو جاتا ہے. اب یہ بتائیں, وہ اس سے کہہ رہا ہے الحمدللہ اللہ کا بڑا شکر ہے, ہماری تو کئی نسلیں اور کئی پشتوں سے ہم اس فن کی خدمت کر رہے ہیں, یہ بھی تو خدمت ہے. کیا ہمارے معیار ہیں اور کیا ہماری ذہنیت, کفار کی ایسی محنت ہے کہ اس نے گھر گھر میں کیا آدمی کی جیبوں کے اندر اس نے وہ قاتل حاصل کر دیا. یہ سب کی ماں باپ تو اندر ہے, یہ جیبوں کے اندر, اس کے اندر گندی تصویریں بھی ہیں موبائل فون میں, اس کے اندر میوزک بھی ہے, گندی فلمیں بھی ہیں, گندے چینل بھی ہیں, جب چاہو مزہ اٹھاؤ اور حرام مزے اڑا لو. گھروں میں ٹی وی, کون سا گھر ہے جو آج ٹی وی سے خالی ہے, یہ کفار کی محنت ہے. ایک ایک گھر میں ٹی وی پہنچا دیا اس نے, کوئی اپنے گھر سے نکالنے کو تیار نہیں ہے. اگر مرد کو سمجھائے کہ بھائی گھر سے ٹی وی نکالو, وہ کہتا ہے میں کیا کروں, میں تو نکالنا چاہتا ہوں, عورتیں بھی نکالنے دیتی. تم سے کہو بھائی شادی کے اندر یہ رسومات نہ کرو, بھائی میں تو نہیں, میں تو کرنا اتنا چاہتا ہوں مگر عورتیں نہیں مانتی, میں کیا کروں. کتنا وقت یہ ہمارے جو معیارات ہیں یہ ہیں, کس راستے پہ ہم چل رہے ہیں. ان میں سے ایک یہ بھی ہے جو آج کل کرکٹ کے میچ ہو رہے ہیں, یہود و نصارہ نے ہمیں اپنے جال میں جکڑا ہوا ہے, مسجدوں کے اندر مجمع کم ہے, لوگوں کی حاضری دین کی مجالس میں کم ہوتی ہے اور وہ ان چیزوں میں مشغول ہو جاتے ہیں. بڑے بڑے دیندار, ایک جگہ ایک مارکیٹ میں جانا ہوا, کسی کام سے میں گیا تھا, دکان کے باہر ٹی وی رکھا ہوا, آپ منظر دیکھیے ذرا, دکان کے باہر سیل بالکل بند, کاروبار بند, دکان کے باہر ٹی وی رکھا ہوا تھا ایک دکاندار نے, مارکیٹ کے دکاندار اور وہاں سے گزرنے والے سب ایک جم گھٹا, راستہ مشکل ہو گیا, چلنا راستہ نکالنا مشکل ہو گیا, وہاں سے گزرنا مشکل ہو گیا, پورا مجمع کھڑے ہو کے اور وہ کرکٹ کا میچ دیکھ رہے ہیں, اور کوئی وہ تو خوب شور مچا رہے ہیں, نعرے بازی ہو رہی ہے کیا تو. اور اس میں میں نے دیکھا داڑھی والے, ٹوپی یہاں نشان موجود ہے, ٹوپی والے داڑھی والے کھڑے ہو کے میچ دیکھ رہے ہیں. داڑھی ٹوپی رکھ کے کیا آدمی مکمل ہو, کامل ہو گیا؟ بہت کچھ چاہیے, اپنی اصلاح کرانی پڑتی ہے, دل سے اللہ کا غیر نکالنے کے لیے بڑی محنت کرنی پڑتی ہے, بڑے پاپڑ بیلنے پڑتے ہیں کہیں جا کر اللہ کی محبت کے پاپڑ کھانے کو ملتے ہیں, ورنہ جھاپڑ کھانے پڑتے ہیں. سمجھا, دیکھیے میری اردو دیکھ لیجیے ذرا, پاپڑ بیلنے پڑتے ہیں اللہ کے غیر کو دل سے نکالنے کے لیے, پھر کہیں جا کے اللہ کی محبت کے پاپڑ کھانے کو ملتے ہیں, پاپڑ بیلنے پڑتے ہیں پھر پاپڑ کھانے کو ملتے ہیں. ورنہ اگر یہ محنت نہ کریں, پاپڑ نہ بیلیں, تو پاپڑ کھانے کو کیا ملیں گے, جھاپڑ ملیں گے, جھاپڑ کھانے پڑیں. اللہ تعالی ہم سب کو عمل کی توفیق عطا فرمائیں. یہ قیامت کی جو چھوٹی چھوٹی علامات ہیں میرے دوستو, یہ سب پوری ہو چکی. آدمی اپنی ماں کی نافرمانی کرے, اپنی بیوی کی اطاعت کرے, اپنے دوست کو اپنے سے قریب کرے اور اپنے باپ کو اپنے سے دور کر دے, اور شراب پی جائے, نام دوسرا بدل کر, تو کہہ رہے جی میں تو وسکی پی رہا ہوں, اور کوئی کہہ رہا ہے میں بیئر پی رہا ہوں, یہ کوئی وائن نہیں ہے, شراب نہیں ہے, وسکی ہے, بیئر ہے, اس کا نام بدل کے. ارے نام بدلنے سے کیا ہوتا ہے, کام تو وہی ہے, ہر نشے والی چیز حرام ہے. وہ نام بدل دیا, نام بدلنے سے کیا ہوتا ہے, کام وہی ہے. شرابیں پی جانے لگے, وشوری بطل خمور, حضور صلی اللہ تعالی علیہ وسلم فرما رہے شرابیں پی جائیں گی, یعنی ایک قسم کی شراب نہیں, قسمہ قسم کی شرابیں, بیئر ہے, وسکی ہے, اور کاک ٹیل ہے, اور پتہ نہیں کیا کیا ہے, اور یعنی کھادے جو بیئر, سمجھے, और विस्की और क्या होता है कॉकटेल है, और कॉकटेल में तो सारी शराबें मिक्स होती है। कॉकटेल का मतलब है मुर्गे की दुम में मुख्तलिफ रंग की चीज होते हैं, वो कॉकटेल कह देते हैं। ये नाम बदलने से क्या होता है, तो शुरी बतिल खुमोर शराबें पी जाएंगी, गाने बजाने वालियां जाहिर होंगी, आलाते ये वो मजामीर की कसरत होगी, मजामीर जाहिर होंगे यानी गाने बजाने के आलात। एक हदीस में हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मैं गाने बजाने के आलात को तोड़ने के लिए भेजा गया हूँ इस दुनिया के अंदर, और हम हुजूर हमारे नबी तो आए तोड़ने के लिए, हम उसको फैला रहे हैं, हम रवाज दे रहे हैं। क्या मुंह दिखाएंगे अपने नबी को कयामत के दिन, किस मुंह से हम सामना करेंगे अपने नबी का कयामत के दिन, क्या हमारा जवाब होगा हुजूर सल्लल्लाहु तआला अलैहि वसल्लम को जब हम उनकी कहेंगे कि हुजूर हमारी सिफारिश फरमा दीजिए, कयामत का बड़ा हौलनाक दिन है। आप फरमाएंगे अरे जालिम सिफारिश करवाने आ गया, तूने ये जो मेरी नाफरमानियां की है दुनिया में रहते हुए, जब तुझे कुछ ना सूझी कि मैं किसकी नाफरमानी कर रहा हूँ, आज सिफारिश करवाने आ गया, सफात के लिए मेरे पास आ गया, क्या जवाब होगा हमारा। जब आपने फरमाया अगर फरमा दें शफात तो तू कराने आ गया, अगर जो मैं शरीयत लेके आया था उसमें तुझे क्या ऐब नजर आया जिसमें कि तूने उस पर अमल नहीं किया, मेरी शरीयत पर अल्लाह की नाफरमानियों में लगा रहा, क्या तुझे शरीयत में ऐब नजर आया जो तूने गैरों के तरीके इख्तियार कर लिए, जो गैरों ने तुझको फंसाने की कोशिश की उसमें तू आराम से फंसता चला गया, कोई मुजामत नहीं की तूने, अपने घर से गलत चीजों को तस्वीरों को टीवी को गाने बजाने के आलात को तूने निकाला नहीं, घर वालों को तूने दीन सिखाया नहीं, शफात कराने हैं मैं शफात कर दीजिए। हुजूर सरवर आलम सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया कि मिन हुस्न इस्लामिल मरई तर्कुहु मा ला यानी, इस्लाम आदमी के इस्लाम के पसंदीदा होने की अच्छा होने की अलामत यह है कि वो लायानी को तर्क कर दे, यानी लायानी वो चीजें जिससे न दीन का फायदा न दुनिया का फायदा। तो ये जितने ये खेल कोई जायज खेल खेल ले कि नमाज बजाया ना हो या यानी जरूरी कामों का हरज ना हो तो वो तो ठीक है, लेकिन जो जरूरी काम जाया हो जाए, जरूरी काम ना कर सके उससे पहलू सही करे और नमाज भी जाया हो जाए तो इसका मतलब ये है कि ये लायानी में मशगूल है, न दीन का फायदा है न दुनिया का फायदा। बताओ न्यूज देखने से क्या दुनिया का कोई फायदा नोट मिल जाती, और या कोई दीन का फायदा तो खैर होता ही नहीं है, दुनिया का फायदा भी नहीं है बल्कि और नुकसान है दुनिया का, जरूरी कामों से आदमी गाफिल हो जाता है। और फिर ये देखना चाहिए कि क्या हमने दीन सीख लिया, जो हमारे पास मैच देखने का वक्त है दीन सीख लिया, नमाज सीख लिया, हमने मैच देखने का वक्त कहाँ से आ गया भाई। तो इसलिए मिन हुस्न इस्लामिल मरई तर्कुहु मा ला यानी के आदमी के इस्लाम के पसंदीदा होने की अलामत यह है कि वो ला यानी बेकार बातों से अपने आप को दूर रखे, तर्क कर दे उनको। इस्लाम मुसलमान तो हम हैं, सोचने की बात यह है कि हमारा मुसलमान होना अल्लाह को भी पसंद है या नहीं है। मुसलमान हम हैं, इस्लाम को हम मानते हैं, इस्लाम पर अमल भी कर रहे हैं, लेकिन हमारा अमल करना और इस्लाम पर चलना अल्लाह को भी पसंद है या नहीं, इसकी अलामत क्या है कि अल्लाह को पसंद है या नहीं। हमारा इस्लाम पर चलना, हमारा मोमिन होना, उसकी अलामत यह है कि हम लायानी को तर्क कर दें। बस जिस शख्स ने लायानी को तर्क कर दिया उसका इस्लाम अल्लाह के यहाँ पसंदीदा है, वरना नहीं। बस ये गोया, तो ये जितने भी खेल कूद हैं, जो आदमी टीवी देख रहा है और ये मैच देख रहा हो, ड्रामे देख रहा हो, फिल्में देख रहा है वगैरह वगैरह, ये सब लायानी चीजें हैं, दुनिया का तो फायदा है ही नहीं और दीन का अलग नुकसान है, बहुत बड़ा नुकसान है, ईमान का नुकसान है। اللہ تعالی ہم سب کو سیدھی راہ دکھائیں, عمل کی توفیق عطا فرمائیں, اور ان گناہوں سے اللہ تعالی ہم سب کی حفاظت فرمائیں. آخر دعوانا الحمدللہ رب العالمین.